नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सिधा कुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र शिवका अनुभव साटासाट गर्छौं। नेपालमा प्रशस्त नदीनाला भए पनि माछा पालन त्यस अनुसार फस्टाउन सकेको छैन। नेपालमा पाइने 217 प्रजातिका माछा अरू देशमा पाइने माछाको तुलनामा उत्कृष्ट मानिन्छन्। माछा पालनका लागि उपयुक्त हुँदाहुँदै पनि नेपाल अझै माछामा आत्मनिर्भर बन्न सकेको छैन। देशलाई माछामा आत्मनिर्भर बनाउन पहल भने भइरहेको छ। आजको कार्यक्रममा हामी माछा पालनको विषयमा कुराकानी गर्छौं। तर म शुरूमा कृषि सम्बन्धी खबर साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
भोक्छ्याइका कारण देशभरको कुल कृषि उत्पादन 20-50% घटिरहेको एक अध्ययनले देखाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको माटो विज्ञान महाशाखाले देशका विभिन्न ठाउँमा गरेको अध्ययनका क्रममा भोक्छ्याइका कारण उत्पादन घट्दै गइरहेको पाइएको हो। वर्षेनी नयाँ सड़क बनिरहँदा धेरै ठाउँमा पहिरो जाने गरेको र त्यसले उत्पादनमा असर गरेको महाशाखाका प्रमुख कमल शाहले जानकारी दिनुभयो। पहाड़ी क्षेत्रमा भोक्छ्याइकै कारण खेतबारी उत्पादन नहुने जमीनमा परिणत हुँदै गएको पनि उहाँले बताउनुभयो। सरकारले अबको 2 वर्षमा थप 20 जिल्लाका किसानलाई 1 हप्ता अघि नै मौसम र कृषि बालीबारे सूचना दिने तयारी गरेको छ। अहिले बाँके, रूपन्देही, बारा, सुर्खेत र जुम्लाका किसानलाई म्यासेज मार्फत 1 हप्ता पछिको मौसमी अवस्थासँगै यो हप्ता बाली र पशुमा उत्पादन हुने सम्भावित समस्याको समाधान जानकारी गराइरहेको सरकारले थप 20 जिल्लामा यो सेवा विस्तार गर्ने तयारी गरेको हो। त्यसको लागि नेपाल कृषि अनुसन्धान परिषद नार्कका 17 जनाको विज्ञ टोलीले विभिन्न जिल्लामा 1 हप्तामा बाली तथा पशु चौपायामा देखिने सम्भावित रोगको पहिचान गरी जिल्लाका सेवा केन्द्र वा उपसेवा केन्द्रमा जानकारी गराउने गरेका नार्कका कृषि मौसम वैज्ञानिक रामेश्वर रिमालले जानकारी दिनुभयो। उहाँका अनुसार यी 5 जिल्लामा कृषि मन्त्रालयसँगको सहकार्यमा मोबाइलबाट जिल्लाका कृषक समूह वा अगुवा किसानलाई म्यासेज पनि पठाउने गरिएको छ। किसानको लागि मौसम र बाली सम्बन्धी जानकारी नार्कले दिन कृषि मन्त्रालय र जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा काम गरिरहेको हो। कृषि क्षेत्रमा आकर्षित गर्न यो सेवा विस्तार गर्न लागि नार्कले जनाएको छ। वार्षिक 1 करोड़ मेट्रिक टन खाद्यान्न उत्पादन गर्ने लक्ष्य सहित सरकारले 14 त्रिवर्षीय कृषि योजना तयार गरेको छ। कृषि मन्त्रालयले सरकारवाला निकायसँगको छलफलपछि खाद्यान्न, तरकारी लगायतमा आत्मनिर्भर बन्ने गरी महत्वाकांक्षी योजनालाई अन्तिम रूप दिएको हो। 14 योजना अन्त्यसम्म वार्षिक 1 करोड़ 5 लाख मेट्रिक टन खाद्यान्न उत्पादन गर्ने लक्ष्य तय गरिएको छ। कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न धान, गहुँ, आलु, तरकारी लगायत बालीमा आत्मनिर्भर बन्ने योजना छ। कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भन्नुभयो, यसले कृषिलाई आधुनिकीकरण र व्यावसायिकरण गर्न टेवा पुग्नेछ। अहिले देशमा 13 योजना सञ्चालित छ। मन्त्रालयको सुझावका आधारमा राष्ट्रिय योजना आयोगले 14 योजना बनाउनेछ। आर्थिक वर्ष 2072-73 86,92,000 मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो। अबको 3 वर्षभित्र वार्षिक उत्पादन 20,08,000 मेट्रिक टन बढ़ाएर 1,05,00,000 मेट्रिक टन पुर्याउने योजना रहेको छ। सरकारले तयार गरेको कृषि रणनीति अनुसार सम्बन्धित मन्त्रालयसँगको लामो छलफलपछि योजनालाई अन्तिम रूप दिएको मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताउनुभयो। राष्ट्रिय योजना आयोगले दिएको कार्यनीति अनुसार हरेक वर्ष कृषि क्षेत्रमा गरेको लगानीका आधारमा प्रतिफल आउने अपेक्षा गरिएको छ। दलहन, तरकारी, फलफूल, आलु, माछामा समेत उत्पादन बढ़ाउने गरी योजना तयार पारिएको छ। सरकारले तयार गरेको 20 वर्षीय दीर्घकालीन कृषि विकास रणनीतिलाई अनुसरण गर्दै योजना बनाएको हो। कृषि प्रधान देशको रूपमा चिनिने नेपालमा विद्यमान नीति विपरीत कृषिमा प्रत्यक्ष वैदेशिक लगानी एफडीआई भित्र्याउने व्यवस्था सहितको विधेयक संसदमा पुगेको छ। कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि यसै वर्ष लागू भएको कृषि विकास रणनीति एडीएसमा एफडीआईलाई कृषि क्षेत्रमा निरुत्साहित गर्ने व्यवस्था छ। एडीएसको बुदा नम्बर 419B को तेस्रो नम्बरमा स्वदेशी कृषकहरूको अधिकार सुनिश्चित गर्नका लागि आधारभूत उत्पादनको क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी खुल्ला नगरिएको उल्लेख छ। मन्त्री परिषदले पास गरी संसदमा पेश भएको प्रस्तावित विदेशी लगानी सम्बन्धी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भने एडीएसको मर्म विपरीत नेपालको कृषि क्षेत्रमा पनि एफडीआई भित्र्याउन पाइने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयकको दफा 22 को उपदफा 4 को विदेशी लगानीमा स्थापित भएको उद्योगलाई कर छुट हुने शीर्षकको कमा कृषि क्षेत्र उल्लेख गरिएको छ। कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने व्यवस्था गर्न लागिएकामा राष्ट्रिय कृषक सञ्जालले विरोध गरेको छ। सञ्जालले कृषिमा एफडीआई भित्र्याउने विधेयक फिर्ता गर्न आग्रह पनि गरेको छ।
यो थियो यस हप्ताका कृषि सम्बन्धी खबर। माछा पालनको विषयमा कुराकानी बाँकी नै छ, सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट देशभरका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइन र उज्यालो एप्लिकेशनबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। शुक्रबारको बदलिदो नेपाल कृषि विशेष, अब आजको मुख्य विषयतर्फ लागौं। खेतीपाती र पशुपालनसँगै माछा पालनतर्फ पनि आकर्षण बढ़िरहेको छ। नेपालमा व्यावसायिक रूपमा रहु, कार्प, नैनी, भाकुर, कत्ले, माकुर, हिले लगायत 7 प्रकारका माछा पालन हुने गरेको छ। नेपालमा 54 जिल्लामा माछा उत्पादन हुन सक्ने भए पनि अहिले 26 जिल्लामा मात्र व्यावसायिक उत्पादन भइरहेको छ। सजिलो र कम खर्चिलो भएकाले 5 वर्ष यता माछा पालन व्यवसायमा आकर्षण बढ़ेको छ। नेपालमा उत्पादित माछाले कुल मागको 30% मात्रै धान्छ, बाँकी 70% माछा भारतबाट ल्याइने गरिएको छ। माछा पालनमा झण्डै 35,000 किसान संलग्न छन्। बजारको 30% मात्र माग धाने पनि माछाको उत्पादन त्यसअनुसार बढ्न सकेको छैन। आज हामी माछा पालन अहिलेको अवस्था र चुनौती तथा सम्भावनाको विषयमा छलफल गर्छौं। हामीसित केही किसान र व्यवसायी हुनुहुन्छ, अब कुराकानी शुरू गरौं। माछा पालक किसान हुनुहुन्छ, तपाईँलाई स्वागत छ।
धन्यवाद। मेरो नाम रामहरि विष्ट, म मकनपुर जिल्ला हानीखोला गाउँ विकास वार्ड नम्बर 7 को किसान हो। मैले 68 सालदेखि माछा पाल्न सुरु गरेको हो र अहिलेसम्ममा माछा पाल्दाखेरि किन पालियो भन्ने प्रश्न तपाईँहरू जस्तो त्योभन्दा अगाडि म धान खेती गर्थेँ, त्यो धान खेती मासेर नै मैले माछा पालन चाहिँ सुरु गरेँ। तपाईँहरू जस्तो पत्रकार धेरैले मसँग सोधे यो त माछा किन पाल्नुभयो भन्दाखेरि चाहिँ यो राज्यले के आवश्यकता छ यो राज्यलाई भन्ने हिसाबले हेर्दाखेरि अहिले चाहिँ नि मैले भन्नुपर्दा मैले माछाप्रति आकर्षण गराउनको लागि एमडीआई भन्ने एउटा संस्था छ, त्यसले चाहिँ हामीलाई आकर्षण चाहिँ मतलब त्यो विषयवस्तु माछाको विषयवस्तु हामीलाई लगायो। लगाएको तात्पर्य बुझ्दाखेरि नै राज्यको माग अनुसार यहाँ अहिले चाहिँ नि राज्यले अहिले इन्डियाबाट ल्याउने जुन एउटा चाहिँ नि लासलाई अलिकति त्यस्तै अवस्थामा राख्ने खालको हरि फर्मलिन भन्ने विषादी राखेर लास जस्तो सही राख्छ नि त्यस्तै हिसाबको माछा ल्याएर नेपालमा खुवाउँदो रहेछ। त्यो कुरो थाहा पाएपछि अनि हामी आकर्षण भयौँ, किनभने स्वस्थ माछा जिम्दो माछा ल्याएर चाहिँ हामी खुवाउने, नेपालमै उत्पादन गर्ने। हाम्रो चाहिँ कतिपय चाहिँ पैसाहरू नेपालीले माछा खाँदाखेरि कतिपय पैसाहरू भारत जानुको सट्टा त्यो पैसा चाहिँ यहीँ ब्लक गर्ने, नेपाली किसानले नै पाउने। हुन त नेपाल सरकारले दिएको छ अहिले एउटा चाहिँ किसानलाई हेरि प्रति हेक्टर चाहिँ नि के अरे हेरि 3 लाख रुपियाँ दाम दिने भनेको छ, तर त्यतिले मात्र पुगिरहेको छैन। किसान जति आकर्षण छन् नि, अब मान्नुहोस् चाहिँ नि नेपालमा 24 सालमा चाहिँ मकवानपुर जिल्लाको हेडोडामा चाहिँ माछा चाहिँ फर्म बस्यो राज्यले, महेन्द्र सरकारले चाहिँ त्यहाँ फर्म राख्यो, किनभने त्यो हिजो इन्डियासँग नै टसल हुँदाखेरिको चाहिँ फर्म राख्यो, बङ्गलादेशको भ्रमण र इन्डियाको भ्रमण हुँदाखेरि महेन्द्र राजाले। तर त्यसलाई डेभलप जसरी गर्नुपर्थ्यो नि, अब डेभलप गर्ने सरकारको नीति के आउँछ? हामीले त्यो पनि हेर्छौँ किसानको हैसियतले भन्नुपर्दा। अर्को कुरो
अब त्यो कुरा छँदैछ, मैले तपाईँकै कुरा तपाईँको आफ्नै कुरा गरेर नि, तपाईँ पहिला धान खेती गर्नुहुन्थ्यो त्यसपछि थाहा पाउनु ए माछा पालनमा त आकर्षण रहेछ, सँगसँगै मलाई मात्रै होइन अरूलाई पनि स्वस्थ माछा खुवाउनु पर्ने रहेछ भन्ने बुझेर तपाईँले माछा पालन लाग्नुभयो। माछा पालन थालेपछि तपाईँको के भयो पहिला धान खेतबाट जुन भएको थियो?
अब हेर्नुहोस्, मैले माछा पाल्दाखेरि चाहिँ धान खेती गर्दाखेरि मेरो धानमा चाहिँ नि म वार्षिक चाहिँ नि 50-60 हजारको धान बेच्थेँ। म अहिले चाहिँ नि माछा बेच्दाखेरि चाहिँ नि म 1.5-2 लाखको माछा बेच्छु
वार्षिक।
जबकि परिवर्तन कसरी भयो भन्दाखेरि, एक त मलाई धान खेती गर्दाखेरिको चाहिँ नि झन्झट हरि र चाहिँ अहिलेको युग अनुसारको चाहिँ नि युवाहरू चाहिँ पालन अथवा चाहिँ मान्छे काम गर्ने मान्छे नपाउने र पोखरी हुँदाखेरि चाहिँ म एक्लैलाई एक्लैले काफीसँग चाहिँ मैले चाहिँ भनौँ न त्यो पोखरीको त्यहाँ भएका माछाहरूलाई मेजरमेन्ट गर्न सक्ने, मेजरमेन्ट गरेर
सजिलो
छिटो आमदानी हुने र धानमा जतिको चाहिँ नि मेहनत नपरिकन सजिलो तरिकासँग हुने र स्वस्थ माछा नेपाललाई चाहिँ खुवाउन सक्ने त्यो दायित्व बोकेर पनि मैले अहिले
चाहिँ सुन्दाखेरि माछा पालन राम्रो पनि छ आमदानी पनि हुन्छ भन्ने कुरा गर्नुभयो। के कुरामा चाहिँ बढी ध्यान दिनुपर्ने अन्त्यमा
यसको चाहिँ समस्या चाहिँ हेर्नुहोस्, त्यो पानीको समस्या कस्तो छ, त्यसलाई क्लिन कसरी राख्नुपर्ने छ त्यसको समस्या छ। अर्को कुरो चाहिँ त्यसमा चाहिँ लाग्ने रोगहरू कस्तो अवस्थामा चाहिँ माछाहरूको चाहिँ ऊ छ त्यसमा चाहिँ अलिकति ध्यान दिनुपर्ने, रोगहरू लाग्ने जुम्रा लाग्ने हेरि माछामा त्यस्ता विषयलाई चाहिँ अलिकति आफू सक्षम भएर अब भनौँ न अब जस्तो चाहिँ सोधखोज गरेर अब तालिम लिनुपर्ने अथवा कोसँग सम्पर्क गर्नुपर्ने विज्ञहरूसँग सम्पर्क चाहिँ राखेर चाहिँ नि गर्यो भने माछामा धान खेती गर्दा अब अहिलेको युग अनुसार मान्छे एउटा चाहिँ पलट खायो भन्छ नि त्यस्तै चाहिँ नि धान खेतीभन्दा हेरि माछा खेती चाहिँ बढी डेभलप भएको र चाहिँ सुविधायुक्त मान्छेले जानेदेखि र अहिलेको नेपालको माग अनुसार एक त फेरि चाहिँ यो माछा भन्ने कुरो सुत्केरी हुने अथवा गर्भ चाहिँ धारण गर्नेको चाहिँ महिलाहरूलाई अपरिहार्य
स्वास्थ्यको
दृष्टिकोणले भएको कारणले चाहिँ यो चाहिँ माछा खेतीमा चाहिँ
धान खेती गर्नु पर्यो
भएन,
तर माछा खेतीमा माछा पालनमा लायो भने घाटा हुँदैन,
घाटा हुँदैन। यो चाहिँ अवश्य म लेखेरै दिन चाहन्छु, हेरि माछा खेती गर्दाखेरि सुविधा र चाहिँ नि घाटामा चाहिँ यो कहिले पनि हुँदैन।
हुन्छ, धन्यवाद तपाईँलाई। यति बेला हामीसँग नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र महतो हुनुहुन्छ। जोगेन्द्रजी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद मिलनजी। अब मत्स्य पालन भनिरहँदाखेरि यो सुरुवात राजा महेन्द्रको पालादेखि सुरु भएको हो र राजा महेन्द्रको कार्यकालमा 5 वटा क्षेत्रमा मत्स्य विकास केन्द्रहरू स्थापना गरेर सुरु भएको यो मत्स्य पालन यो व्यवसाय अहिले साँच्चीकै व्यावसायिक रूपमा 2048 सालदेखि यो भनौँ न तपाईँको यो राज्यबाट फिस मिसन कार्यक्रम लागू भएपछि यसको बृहत्तर व्यापक रूपमा यो चाहिँ व्यवसाय अगाडि बढ़िरहेको छ, राम्रो पनि भइरहेको छ। तर हाम्रो यहाँ विभिन्न समस्याहरू कठिनाईहरू छन्,
त्यो कठिनाई अहिले पछि कुरा गरौँ। राम्रो चाहिँ के भइरहेछ तपाईँले भन्नुभयो नि, अहिले पछिल्ला वर्षहरूमा चाहिँ मत्स्य पालन व्यवसाय फस्टाउने क्रममा छ होइन, हामीले पनि देखिरहेका छौँ यस क्षेत्रमा व्यवसायहरू लागेका छन्। के राम्रो भइरहेछ, कहाँ के भइरहेछ?
अब यसमा चाहिँ विगतमा जस्तो अब छरिएर रहेका मत्स्य किसानहरू छुट्टा छुट्टै ढंगले आफ्नो आफ्नो ढंगले एउटा थोर थोरै अब 1 कट्ठा 2 कट्ठा करेसा बारीमा अब माछा पालन गरेर अगाडि बढ़िराख्नु भएको थियो, निर्वाहमुखी थियो भनेदेखि अहिले तपाईँको 1 हेक्टर 1.5 हेक्टर 5 हेक्टरदेखि लिएर 15 हेक्टरसम्म एउटैले तपाईँको पोखरी खनाएर त्यसरी एउटा माछा चाहिँ उत्पादन गरेर मुलुकमा जुन एउटा बाहिरबाट आयातित माछाहरू छ जो अखाद्य वस्तु मिसिएको भनेर प्रमाणित नेपाल सरकारकै खाद्य तथा गुण नियन्त्रण विभागले नै प्रमाणित गरेको छ, त्यस्तो चिजहरू एउटा जनस्वास्थ्यलाई एउटा मध्यनजर राख्दै आफ्नै स्वदेशमा उत्पादन गरेर उपभोक्ताहरूलाई आफ्नो नेपाली दाजुभाइहरूले खुवाउन पाउँदाखेरि हाम्रा मत्स्य व्यवसायहरू हर्षित छन्, खुसी छन्। तर यो पुगिरहेको अवस्था छैन, अहिले 30% मात्र हामीले पूरा गरिरहेको अवस्था छन् भनेदेखि अब हामी आगामी 5 वर्षभित्रमा भनेका छौं, अब राज्यले 3 वर्ष भनेको छ, तर पनि हामी भनेका छौं कि 5 वर्षभित्रमा चाहिँ हामीले जसरी पनि नेपाललाई आत्मनिर्भर बनाउँछ, तर यसको लागि राज्यबाट पनि नीति निर्माण गर्ने निकायले एउटा
त्यो के गर्नुपर्छ सरकारले भनेर म फेरि अहिले पछि आउँछु। अब तपाईँले भन्नुभयो नि हामी चाहिँ आत्मनिर्भर बन्ने बाटोतर्फ लम्किरहेका छौँ होइन, व्यवसायहरू चाहिँ यसमा आकर्षित भइरहेका छन्। के कुराले चाहिँ आकर्षित गरिरहेको छ, के राम्रो छ कि मत्स्य पालनमा के छ राम्रो र आकर्षण बढेको छ?
एउटा त यो फिस जुन माछा भनिन्छ, माछा अङ्ग्रेजीमा भन्नुपर्दाखेरि फिसको आफ्नै अर्थ छ, हामीले पनि यो कुरा सार्थक जस्तो लाग्छ। फिस भनेको फुड हो, एउटा एफ भनेको फुड, यसले खाना दिन्छ, आय भनेको इन्कम, यसले स्रोत आय स्रोतको वृद्धि गर्छ, यस भनेको सर्भिस, यसले रोजगारी सिर्जना गरेको छ, आय भनेको, यच भनेको हेल्थ, यसले स्वास्थ्यमा राम्रो प्रभाव पारेको छ। यसले गर्दाखेरि एउटा माछा के भनेदेखि एउटा खाद्य वस्तु हुँदाहुँदै पनि एउटा प्राणी प्रोटिनमा सुपाच्य र सर्वसुलभ भएकोले गर्दाखेरि साह्रै राम्रो छ। र यो व्यवसाय तपाईँको अहिले एउटा गृहिणी जो कोहीले पनि एउटा सजिलरी एउटा पालन पोषण गर्न सक्ने, एउटा व्यवसायमा लाग्न सक्ने, अरू व्यवसाय जस्तै अब कुखुरा व्यवसाय छन्, अन्य व्यवसाय छन्, एउटा फिजिकल्ली धेरै एउटा भनौँ न शारीरिक रूपमा बढी श्रम गर्नुपर्ने या मानसिक रूपमा अलिक बढी श्रम गर्नुपर्ने त्यस्तो यसमा छैन। यसमा पानीको व्यवस्थापन थोरै मिलाउन सकेको खण्डमा यो आफसे आप 24 घण्टा यसको निगरानी गर्नु पनि पर्दैन, बिहान बेलुका निगरानी गरे पुग्छ, उसले टाइममा एउटा उचित टाइममा दाना दिए पुग्छ। र यो भनेको तपाईँको सहज किसिमले, फेरि अर्को कुरा के भनेदेखि यो घोल ताल तलैयाहरूमा यो जुन एउटा खेतीयोग्य जुन जमिन मात्र नभएर यो सिमसार क्षेत्रहरूलाई सदुपयोग गर्दा अगाडि बढिरहेकोले गर्दाखेरि यो यसमा उत्पादनहरू जुन लिएर आय आर्जनको स्रोत एउटा कुरा राम्रो भएको कारणले गर्दाखेरि यो व्यवसाय यसै राम्रो छ।
भनेको पानीको सदुपयोग अथवा पानीको व्यवस्थापन राम्रोसँग गर्ने हो भने अरू खेतीपाती र पशुपालनमा जस्तो मत्स्य पालनमा चाहिँ अप्ठ्यारो समस्या छैन, गाह्रो छैन,
बिल्कुल छैन। यसमा त अन्य बालीको हिसाबले भन्नुहुन्छ भने अन्य बालीको तुलनामा मलाई जहाँसम्म लाग्छ अब अन्य जडीबुटी त आफ्नो ठाउँमा छ, तर बालीको हिसाब धान तोरी मकै गहुँ हामीले जुन भनिरहेछौँ त्योभन्दा 3 गुणा बढी यसमा आम्दानी हुन्छ। ल यो राम्रो छ, तर यसको व्यवस्थापन राम्रो गर्नुपर्छ। त्यो चाहिँ एउटा कुरा कस्तो भनेदेखि हामीले एउटा त व्यवसाय सुरु गर्दाखेरि भनौँ अर्काको लहै लहैमा लाग्नु भएन। हेर्नुहोस् त्यो ठाउँ ठिक छैन भने प्राविधिकलाई देखाउने र त्यो माछा पालन व्यवसायको त्यसको एउटा उत्पादनदेखि बजारसम्मको अवस्था के छ त्यो पनि बुझ्नुपर्छ। अहिले नेपाल मत्स्य व्यवसायी संघ छ, त्यहाँ गएर प्रत्येक जिल्लाहरूमा तराईका 23 वटा जिल्लामा, पहाडी जिल्ला गरेर जम्मा 35 वटा जिल्लामा हाम्रो विस्तार भएको छ नेपाल मत्स्य व्यवसायी संघको। उहाँहरूले वेबसाइटमा पनि हेर्न सक्नुहुनेछ हाम्रा फिसरी एसोसिएसन अफ नेपाल भनेर, त्यहाँ उहाँले खोज्न सक्नुहुन्छ। अब त्यहाँ नेपालीमा पनि सबै कुराहरू हामीले सम्प्रेषण गरेका छौँ। अब न भनौँ न त्यस्ता किसिमको इन्फर्मेसन एउटा जिल्ला कृषि विकास कार्यालय मत्स्य विकास केन्द्रहरूमा गएर कसरी मत्स्य पालन गर्न सकिन्छ यसमा के छ भन्ने बुझ्नुपर्छ। न कि राम्रो जमिनलाई खनेर होइन कि राम्रो जमिनमा पनि गर्न सकिन्छ, तर के त भनेदेखि त्यहाँ अरू सम्भावना छन् भनेदेखि त्यस्ता किसिमको जमिनहरू जुन एउटा तपाईँको भनौँ न खेतीयोग्य त्यति राम्रो छैन, तपाईँको अब एउटा पानी जम्ने छ, त्यस्ता किसिमको जमिनहरूलाई सदुपयोग गर्न सक्छौँ हामी। र त्यो जमिनहरूमा माछा पालन गर्दा के गर्दा राम्रो हुन्छ त्यसको प्राविधिक ज्ञानहरू लिन जरुरी छ। कति माछा हाल्ने अनि कुन कुन बेलामा यसलाई दाना दिने, कुन कुन बेलामा
हुन्छ माछाज्यू, तपाईँले भने जस्तै माछा पालन पानीको राम्रो व्यवस्थापन गर्ने हो भने जुनसुकै ठाउँमा पनि माछा पालन गर्न सक्छ।
हिमाली बाहेक, हिमाली क्षेत्र जुन एउटा अति चिसो हुन्छ त्यो क्षेत्र बाहेक, तपाईँको हिमाली क्षेत्र भन्नाले उच्च पहाडी भेगमा सम्म हुन्छ यो ट्राउट माछा जुन छ, हिमाली क्षेत्रमा जहाँ बरफ जम्छ त्यहाँ चाहिँ सम्भावना कम छ, त्यहाँ हुँदैन अहिलेसम्म नेपालको प्र्याक्टिसमा हामीले देखेको छैनौँ, आगामी दिनमा हुन सक्ला। तर कार्प प्रजाति अनि त्यसमा पङ्गासियस भन्नुहोस् अहिले जुन एउटा जल भनौँ बैखी भनेर चिनिन्छ जुन भारतबाट अत्याधिक तपाईँको भित्रिने माछा भनेको बैकी हो र त्यो धेरै पाल्न सकिन्छ। यो 500 हाल्न सकिन्छ भने त्यो 3000 एक कट्ठा जलाशयमा हाल्न सकिन्छ। हेर्नुहोस् यो हामीले 2 क्विन्टल 3 क्विन्टल उत्पादन गर्छौँ भने त्यो एकै कट्ठामा 15 क्विन्टलदेखि 20 क्विन्टल उत्पादन गर्न सकिन्छ। त्यस्तो माछा चाहिँ अहिले प्रजातिहरू आएको छ, त्यस्ता प्रजातिहरू कुन चाहिँ प्रजाति हाल्दा हामीलाई थोरै क्षेत्रफलमा धेरै गर्न सकिन्छ अनि भइरहेको हाम्रो एउटा जुन एउटा थोरै क्षेत्रफललाई कसरी व्यवस्थापन गर्ने, एउटा धेरै पोखरी खनेर पनि हुँदैन, थोरैमा पनि धेरै उत्पादन गर्ने प्रविधिहरू छन्, हाम्रा उपकरणहरू छन्, त्यस्ता उपकरणहरू जडान गर्नु भने कार्पमै भन्नुहोस् हामीले अब त्यत्तिकै गर्दाखेरि 2 क्विन्टल फलाउनलाई मुस्किल हुन्छ, तर हामी त्यही एरेटर अन्य समर्सियल पाइपहरू अन्य पानीको स्रोतहरू राम्रो व्यवस्थापन गरियो भने त्यहाँ चाहिँ तपाईँको 5 क्विन्टलसम्म त्यही कार्प माछा फलाउन सकिन्छ। यसले गर्दाखेरि यी ज्ञानहरूको कुराहरू हामीले यही भन्छौँ साथीहरू, व्यवसाय गर्दैछौँ, मेरो व्यवसाय चाहिँ अब के हुन्छ कि भोलि अर्कालाई सुनायो भने के हुन्छ कि त्यो होइन, व्यवसाय गर्दैछौँ आउनुहोस् हामीसँग, नेपाल मत्स्य व्यवसायसँग साथमा छ हामी, तपाईँहरूलाई यो जुन एउटा मत्स्य क्षेत्रमा लाग्नको लागि आह्वान पनि गर्छौं, सँगै हिँडौं, हातेमाले गरौं। नेपालमा जसरी एउटा संस्था एउटा खडा भएको छ, नेपाल मत्स्य व्यवसाय संघ आधिकारिक छ, जुन त्यो संस्थामा रहेर सबैजना अहिले एउटै मात्र छाता संगठनको रूपमा नेपाल मत्स्य व्यवसाय संघ छ, यसलाई अगाडि बढेर यसमा लागौं र सबैजना साथीहरू हामी हातेमाला गरौं र नेपाललाई माछामा आत्मनिर्भर बनाऊ भन्ने हाम्रो उद्देश्य छ।
हो, एकदम राम्रो कुरा गरौँ। अनि तपाईँले अगाडि भन्दै हुनुहुन्थ्यो कठिनाईको कुरा, समस्याको कुरा, जुन चाहिँ सरकारले पूरा गरिदिनु पर्यो, ध्यान दिनु पर्यो भन्नुभएको थियो, त्यो कुरा भनिदिनुहोस्।
सबैभन्दा एक नम्बरमा त अब कस्तो भनेदेखि, हिजो मैले अघि नै भनिसकेँ, राजा महेन्द्रको पालाबाट सुरु भएर एउटा अब भनौँ न 2000 यो के भन्छ तपाईँको 70 सालसम्मको कुरा हो, तपाईँको यो विद्युत मिटर जुन सिँचाइको लागि दिइने हामीले पोखरीमा त्यो विद्युत मिटर जुन छ महसुल छ त्यो चाहिँ हामीलाई चाहिँ अब कृषि सरह नै थियो, हामी सुविधा पाइरहेको थियौँ। तर अहिले आएर के छ भनेदेखि तपाईँको त्यति मात्र नभएर तपाईँको अन्य सिँचाइबाट तपाईँको कुलोहरूबाट ठुल्ठुला नदीहरूबाट आएको सिँचाइहरू पनि हामीलाई कृषि सरह 50% छुटमा हामीले महसुल तिर्दा हुन्थ्यो भनेदेखि अहिले त्यो कुलोबाट लाग्ने पानी होस् चाहे विद्युत मिटर होस् त्यो चाहिँ हामीले अहिले चाहिँ उद्योग सरह तिर्न परिरहेको छ। म ग्लोबल फिसरी ह्याचेरीको प्रोप्राइटर अहिले नेपाल मत्स्य व्यवसाय संघको अब महासचिव भन्नुहोस्, मैले यो कुरा हाम्रो संघले लगातार हामीले अब उठाइरहेको छौँ। अब त्यो कुरा चाहिँ हामीलाई अब यो 2 वर्षदेखि के कारणले कटौती गर्यो, कि कृषि होइन भन्नुहोस् कि होइन भने हामी प्रश्न गर्न चाहन्छौँ उहाँहरूलाई। उहाँहरूलाई यो भन्न चाहन्छौँ कि माछा भनेको कस्तो प्राणी हो, त्यो त्यो प्राणी जमिनमा पानीमा जुन फल्छ त्यो त्यो उत्पादन हुने हो कि त्यो फ्याक्ट्रीमा बन्ने चिज हो। हामी यही सरकारसँग क्वेसन गर्छौँ कि फ्याक्ट्रीमा बन्ने चिजलाई उद्योगमा राख्ने कि त्यो कृषि जन्य कर्म गरेर प्राणी
माछापालनले उद्योगको रूपमा चाहिँ
उद्योगको रूपमा छ। यो यो हाम्रो एकदमै हामी मर्कामा छौँ। हामी सभ्य
विकास मन्त्रालय अन्तर्गत नि परेन, पशु पन्छी मन्त्रालय अन्तर्गत नि परेन, उद्योग मन्त्रालय अन्तर्गत पर्यो तपाईँको व्यवसाय
होइन। हाम्रो व्यवसाय हामीलाई राखेको चाहिँ कृषि विकास मन्त्रालय अन्तर्गत हो है, कि त हामीलाई उद्योगमै राखिदेऊ भनिरहेको थियौँ, तर यिनीहरूले उद्योगमा राख्दैनन्। किनभनेदेखि अहिले पनि पशु पन्छीमा पनि राख्न चाहँदैनन्, किन यो माछाको सम्भावना र माछामा जुन एउटा नेपाल आत्मनिर्भर जुन देखिरहेको छ, सम्भावितहरू ठाउँहरू देखिरहेको छ। कृषि मन्त्रालयबाट मत्स्य मन्त्र के अरे यो मत्स्य भन्ने शब्द झिक्दियो भने त मलाई जहाँसम्म लाग्छ अब के भनौँ, अब त्यो अन्य भाषा अन्य
यसरी बुझौँ न, तपाईँहरूको कृषि यो माछा पालनमा चाहिने उपकरणहरू प्रविधिहरू जे छन् त्यसमा चाहिँ विशेष छुट दिनु पर्यो भन्नु खोज्नु
होइन, विशेष छुट त्यसमा पनि हुनु पर्यो होइन। मुख्य कुरा हामीलाई अहिले पानीको समस्या छ, तपाईँको 1-2 लिटर पानीमा माछा के अरे पालन गर्न सकिँदैन, हामीलाई त्यहाँ लाखौं लाख लिटर चाहिन्छ पानी, जबकि त्यो विद्युतको महसुलले ढाड सिकिरहेको छ। अहिले हामीले विभिन्न त्यो उद्योगको एउटा सरहको एउटा दस्तुर लगाएर 1 युनिटको 17 रुपियाँ मिनिमम 17 रुपियाँ तिरिरहेको अवस्था मैले छु 1 युनिटको। हजारौँ हजार युनिट उठ्छ, हेर्नुहोस् हाम्रो एकै महिनामा 2000-3000 युनिट उठ्छ, हामी कसरी त्यो धान्न सक्छौँ? र यो कुरा यो मुख्य कुरा हो, यो मुख्य कुरा, यो तुरन्त सम्बोधन यदि गरिएन भनेदेखि यो मत्स्य व्यवसाय धराशायी हुन्छ र मत्स्य पालन किसानहरू मर्कामा छन् र यो चाहिँ सम्बोधन होस्। होइन भनेदेखि हामी बाध्य भएर बाधात्मक कदमहरू चाल्नुपर्ने स्थिति पनि आउँछ। यसले गर्दाखेरि म नेपाल सरकारलाई अनुरोध गर्छु, अझै पनि केही बिग्रिया होइन, यहाँहरूले हामीलाई हाम्रो चाहिँ अब समस्यालाई वास्तविक समस्यालाई बुझिदिनुहोस् र होइन भनेदेखि हामी यो पनि भनिरहेको छौँ उहाँहरूलाई कि तपाईँहरूले उद्योगमा राखेर 24 घण्टा उद्योग सरह नै हामीलाई विद्युत दिनुहोस्, यो पनि हामीले भनिरहेको छौँ।
अहिले निकायको ध्यान पुग्छ होला हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने सरकारका प्रतिनिधिहरूले तपाईँको कुरा पक्कै बुझ्नुभयो। अब अरू कुरा केही छन्
होइन, अब सबैभन्दा समस्या त यही भइरहेको छ कि तपाईँको यति मात्र नभएर अब बिमाको समस्या भर्खर लागू भएको छ होइन, बिमामा पनि अब अहिले सरकारले पङ्गासेस प्रजातिलाई अब पाल्न हुन्छ भनेर भनेको छ, जुन कि अत्याधिक बाहिरबाट आउँथ्यो नेपालमा, भित्रिने माछा भनेको पङ्गासेस माछा नै हो त्यो, जो कि 70% भित्रिन्छ। अहिले पाल्नलाई अनुमति दिइसकेपछि त्यसको नीति नियम बनाएर तुरन्त त्यसलाई अब बिमाको पनि एउटा भनौँ न एउटा नीति एउटा लागू गरिदिनु पर्यो। हामी बिमा पाइरहेको छैन त्यसको, केही क्षतिपूर्ति त्यसमा अति रिक्स छ, त्यो फेरि अलिकति अरू कार्पको भन्दा रिक्स छ त्यसमा, त्यसले गर्दाखेरि त्यो चाहिँ लागू तुरन्त होस्। अर्को कुरा तपाईँको यो जुन एउटा बाहिरबाट आयातित जुन माछाहरू छन् त्यो चाहिँ अब गुणस्तर ठिक छ छैन राम्रो छ छैन जाँचबुझ हुन जरुरी छ। हाम्रो यहाँ स्वदेशमै चाहिँ उत्पादित माछा चाहिँ यहाँबाट तपाईँको अब तराईको माछा अब काठमाडौँ पोखरा लाँदाखेरि 10 ठाउँमा चेक गर्नुपर्छ, बाहिरबाट आएको माछाहरू मतलब छैन त्यतिकै अगाडि भनौँ न लिएर गइरहेको अवस्था छ। यसलाई एउटा कुरा सही चिज हो भने एउटा सही व्यक्ति रहेर एउटा नेपाल सरकारको आधिकारिक कर्मचारी रहेर त्यो माछा चाहिँ अब जाँचबुझ गरियोस्, किन जीवनसँग खेलवाड नगरौं कसैको, पैसा लिने भन्दैमा कमाउने भन्दैमा कसैलाई अखाद्य चिज खुवाउनु त्यो महापाप हो हामी मान्छौ। त्यसले गर्दाखेरि त्यो तत्काल रोकियोस्, हाम्रो यहाँ कति खपत हुन्छ, कति माछा उत्पादन हुन्छ, कति खपत हुन्छ त्यसको आधार बनाएर बाहिरबाट ल्याउनै पर्यो खण्डमा, त्यसको सही जाँचबुझ गरेर गुणस्तर एउटा सही अब भनौँ जाँच गरेर त्यो नेपाल भित्रियोस्, आम उपभोक्ताले राम्रो चिज खान पाउन्, हामी एउटा विश्व व्यापार संगठनमा हामी आबद्ध मुलुक, हामी ल्याउनु हुँदैन भन्दैनौ, हाम्रो माछा पनि बाहिर जानुपर्छ हामी त्यो मान्यतामा छौँ, तर अखाद्य चिज मिसिएको ल्याउन हुनु हुँदैन, यो चाहिँ हामीले जोरदार माग गरेका छौँ। र धेरै ठाउँमा प्राविधिकहरूको समस्या छ, हेर्नुहोस् एउटा निकाय छ निर्देशनालय मात्र छ, हेर्नुहोस् अब जिल्ला कृषि विकास कार्यालयहरूमा पनि एउटा पनि अब सबै जिल्ला कृषि विकास कार्यालयमा जहाँ जहाँ तराईको सम्पूर्ण जिल्लामा त्यहाँ पनि अब मत्स्य विकास अधिकृत पनि छैन, जेटी जेटिए पनि छैन। हेर्नुहोस् अहिले रामपुरले विश्वविद्यालय वन तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले रामपुरले टियुले धेरै मत्स्य विज्ञहरू उत्पादन भनौँ न एउटा पढाएर उहाँहरूले धेरै उत्पादन गरिसक्नु भएको छ, अब उहाँहरूलाई अवसर दिनु पर्यो, उहाँहरूलाई अब तपाईँको सिटिभिटीले पनि अब त्यस्तै किसिमको तपाईँको अब प्राविधिकहरू उत्पादन गरेको छ, उहाँहरू त्यतिकै बसिराख्नु भएको छ, त्यसरी उहाँहरूलाई सदुपयोग गर्न सक्नु पर्यो, राज्यले हरेक ठाउँमा त्यो कुन चाहिँ कृषिमा के छ विशेषज्ञ त्यो चाहिँ पूरा गरिदिनुपर्ने आवश्यकता छ। यदि त्यस्ता किसिमको अब तपाईँको अब विशेषज्ञहरू नभएको खण्डमा हामीले गरेका जुन एउटा ज्ञान सिप छ त्यो कुराहरू हामी किसानसँग पुग्दैन र त्यो जुन व्यवसाय गर्न खोजेछ त्यो चाहिँ जति गर्नुपर्ने जति फलदायी हुनुपर्ने त्यति हुन सक्दैन।
प्रविधि र प्राविधिकको कुरा गर्नु
एकदमै प्रविधि पनि अब प्रविधिको कुरा गर्नुहुन्छ भनेदेखि त
प्रविधिको पहुँच प्राविधिक पनि ठाउँ ठाउँमा भनौँ न दुवैको पहुँच भइदियो र सहुलियत भइदियो भने अघि तपाईँले कुरा गर्नु मिटरको कुरा अलिकति किसानको व्यवसायको हितमा भइदिने हो भने माछामा आत्मनिर्भर बनाउन देशलाई सजिलैसँग सकिन्छ होइन
एकदमै सकिन्छ र हामीले धेरै सम्भावना देखेका छौँ किनकि एउटा अहिले पनि भनिरहेको छ हामी जति हामीले अहिले पोखरी खनेका छौँ त्यसलाई राम्रो व्यवस्थापन गरौँ, घर बनाउने मात्र होइन घरको बरु त्यही घरको जग राम्रो बनाऊ, अब बन्ने पोखरीहरू राम्रो एउटा कुरा कस्तो भनेदेखि तपाईँको वैज्ञानिक किसिमको होस् त्यो पोखरी एउटा त्यो पोखरी अब यस्तो किसिमको बनोस् कि तपाईँको 10 वर्ष 15 वर्षलाई केही गर्न नपरोस् त्यस्तो किसिमको, र घर जसरी जग राम्रो बनाइन्छ र तल्ला थप्न सकिन्छ त्यसरी नै त्यो पोखरीको गहिराई बढाएर अत्याधिक माछा पालन गर्न सक्ने त्यस्तो किसिमको प्रविधिहरू पनि भित्राउँ, त्यस्ता किसिमको पोखरी निर्माण गरौँ, त्यस्ता विधिहरू ल्याइदिनुहोस् र सम्प्रेषण गरौँ भन्ने हाम्रो पनि चाहना हो र त्यही माग गर्छौँ। किनभने टेक्निसियन भनेको यो प्राविधिक फाँड भनेको सरकारी निकायको यो जिम्मेवारीको कुरा हो, तपाईँको त्यो एउटा प्राविधिकको जिम्मेवारीको कुरा हो, त्यो पार्टलाई नेपाल सरकारले ध्यान दियोस्। अर्को कुरा प्रशस्त ताल तलैयाहरू छन् यहाँ हेर्नुहोस्, त्यति मात्र होइन प्रशस्त नदी नालाहरू छन्, त्यस्ता नदी नालाहरूमा यति राम्रो माछा उत्पादन हुने सम्भावनाहरू छ। अहिले भन्नुहुन्छ भनेदेखि त्यही नदी नाला र ताल तलैय संरक्षण गर्ने हो भने अहिले जुन 70% मागलाई पूरा गर्नलाई लगभग 40% माग त्यहीँबाट पूरा हुन्छ हेर्नुहोस् तत्काल, तर त्यो कुरा खै त नेपाल सरकारको ध्यान गएको, त्यत्रा रिजर्भरहरू छन् तपाईँको फेवा ताल भन्नुहोस्, बेगनास ताल भन्नुहोस्, तपाईँको यतापट्टि अब तपाईँको इन्द्र सरोवर कुलेखानीको भन्नुहोस् उदाहरणीय छ नि, त्यहाँ सबै कुरा देखिरहेको छ, तर किन आँखा किन ध्यान दिँदैन, किन उहाँहरूको त्यो एउटा कुरा उहाँहरूको जुन एउटा कानमा किन त्यो कुरा पुग्दैन, उहाँहरूको ध्यान उहाँहरूको आँखा त्यो ठाउँमा किन नपुगेको, किन आँखा चिम्लिनु भएको, यही हामीलाई ताज्जुब लागिरहेको छ।
हुन्छ जोगेन्द्र महतोजी, तपाईँले भने जस्तै सम्बन्धित निकाय सरकार र सम्बन्धित निकायले यो कुरालाई चाहिँ मनन गरोस्, तपाईँसँग चाहिँ यति नै आजलाई धन्यवाद।
धन्यवाद हाम्रो यो उज्यालो एफएम परिवार र अहिले मलाई जुन एउटा अवसर दिनुभयो मिलन तिमल सिन्हाज्यूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु र आगामी दिनमा फेरि यहाँहरूको साथ सहयोग पनि हामीलाई आवश्यक छ भन्दै म आजलाई आफ्नो भनाइ यहीँ अन्त
गर्छु। म सुरेश कुमार वागले, म मत्स्य अनुसन्धान महाशाखा गोदावरी नेपाल कृषि परिषद अनुसन्धान अनुसन्धान परिषद अन्तर्गत हो, त्यसमा प्रमुख रूपमा कार्यरत छ।
अब हाम्रो यो नेपालमा पछिल्लो पटक माछा पालनतर्फ आकर्षण बढ़िरहेको छ र माछालाई आत्मनिर्भर बनाउनुपर्छ देशलाई माछामा भन्ने विषयमा व्यवसायहरू लागिरहनु भएको छ। अब यो व्यवसायहरूले यसरी लागिरहँदाखेरि तपाईँले के समस्या देख्नु भएको छ र के गर्नुपर्ने आवश्यकता छ?
यसमा मूलत तपाईँले एकदम सही भन्नुभयो, अहिले चाहिँ एकदमै मत्स्य व्यवसाय साथीहरू कृषक साथीहरू धेरै जागरूक हुन छ मत्स्य व्यवसायप्रति, र यसमा केही समस्या र चुनौतीहरू नभएका होइनन्। मूलत एउटा मुख्य समस्या भनेको के हो भने माछाको नीति, जस्तो अरू चिजहरू क्र बालीहरू होइन फलफुल नीति छ, त्यस्तै चाहिँ माछाको नीति चाहिँ छैन। त्यो नीति नभएको हुनाले चाहिँ त्यसका त्यो नीति नभएको हुनाले कार्यक्रमहरू चाहिँ तर्जुमा गर्न अलिकति अप्ठ्यारो छ। तर पनि अब नीतिमा धेरै चिजहरू समेट्नु र नीतिको चाहिँ ड्राफ्ट तयार भएर यो चाहिँ विचाराधीन माने छलफलको क्रममा छ, नीति चाहिँ को ड्राफ्ट तयार भएर छलफलको क्रममा छ। र यसमा चुनौतीहरू भनेको के हो भने तपाईँको चाहिँ एउटा चुनौती भन्दा पनि अप्ठ्याराहरू, अहिले जसरी किसान साथीहरू चाहिँ जागरूक हुनुभएको छ, एउटा प्रविधि हामीसित चाहिँ अलिकति प्रविधिमा केही काम भए तापनि जुन किसानले अपेक्षा गरे अनुरूपको प्रविधिहरू चाहिँ उपलब्ध हुन सकेको छैन अहिलेसम्म। अहिलेसम्म भनेको तयार हुने क्रममा छ तर हात परिसकेको छैन। र अर्को कुरा के हो भने केही बजारका समस्याहरू छन् यस क्षेत्रमा, बजारमा सबै ठाउँमा यसको वितरण प्रणालीहरू चाहिँ राम्रोसँग कायम हुन सकेको छैन। त्यस्तै कतिपय जलस्रोतहरू जुन माछा पाल्नलाई एकदम उपयोगी जलस्रोतहरूलाई चाहिँ उपयोगमा ल्याउन प्रयासहरू भइरहेको छ तर पनि यथेष्ट प्रगति चाहिँ जुन अपेक्षा गरे अनुरूपको प्रगति हुन सकेका छैन। यसले पनि राष्ट्रिय मत्स्य उत्पादनमा यदि हुन सक्यो भने धेरै टेवा दिन्छ।
अब अन्त्यमा चाहिँ तपाईँलाई मैले एउटा कुरा मात्रै सोधेँ, अब तपाईँ एउटा विज्ञ पनि भएको नाताले गर्दाखेरि यो क्षेत्रमा अहिलेसम्म हामीले धेरै व्यवसायहरूसँग कुरा गऱ्यौँ, उहाँहरूको कुरा सुन्दा कतिपय किसानहरूले माछा पो पाल्नुपर्छ क्यारे भन्ने लागेको हुनसक्छ। नयाँ आउने व्यवसायले के गर्ने किसानले र अहिले गरिरहनु भएको किसानले के कुरामा ध्यान दिने? व्यवसाय र किसानको कुरा गर्दा एउटा चाहिँ नयाँ आउने खोज्नेलाई अर्को गरिरहेकोहरूलाई तपाईँ के सुझाव दिनुहुन्छ?
नयाँ आउने चाहने साथीहरू किसान साथीहरूलाई त यो क्षेत्रमा आँखा चिम्लेर आए हुन्छ, किनभने यसको प्रतिफल धेरै उच्च छ, बजारमा धेरै माग छ। अहिले पनि अब कति मैले ठ्याक्क प्रतिशतको रूपमा भन्दिनँ तर धेरै माछा चाहिँ बाहिरबाट आउँछ, बाहिरबाट भारतबाट आयातित छ। यस्तो अवस्थामा चाहिँ माग ठूलो छ, यसको बजार मूल्य पनि राम्रो छ र प्रतिफल पनि बढी दिने हुँदाखेरि चाहिँ जहाँ सम्भाव्य हुन्छ माछा पालन त्यहाँ चाहिँ नयाँ साथीहरू आउँदा हुन्छ। जुन साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ जुन अहिले उत्पादकत्व माछाको उत्पादकत्व भन्छौँ नि प्रति एकाइ जलाशय क्षेत्रफल अथवा एक हेक्टर पोखरीबाट अहिले हाराहारी चाहिँ 4.5 देखि 4.7 मेट्रिक टन चाहिँ औसतमा छ र यो उत्पादकत्व बढाउन र यसलाई अलिकति चाहिँ यसको अपरेसनको स्किल भन्छौँ नि अलिकति व्यावसायिक रूपमा जानको लागि चाहिँ उहाँहरू चाहिँ एकजुट हुने प्रयास पनि गरिराख्नुभएको छ। अहिले हामीले हेर्दैछौँ तेस्रो राष्ट्रिय मत्स्य महोत्सव उहाँहरूले सञ्चालन गरिराख्नुभएको छ एकजुट हुने, र यसले चाहिँ अलिकति लबिङ भन्छौँ नि हामी चाहिँ अलिकति दबाव समूहको रूपमा पनि काम गर्छ र राज्यबाट प्रदान हुने सेवा सुविधा साधन स्रोतहरू चाहिँ परिचालन गर्नलाई र उहाँहरू चाहिँ एकजुट हुनु पर्यो र अलिकति आफ्नो क्षमता पनि अभिवृद्धि गर्दै लैजानुपर्छ। यसमा चाहिँ राज्यको दुवै निकाय विकास अथवा प्रविधि विकास गर्ने र अनुसन्धानको र विकासको दुवै निकायहरूले चाहिँ समयको माग अनुसार चाहिँ उहाँहरूलाई सहयोग गर्न सधैँ तयार छ।
माछा पालनको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क तथा नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकारीमा तयार पारिएको आजको विशेष बलित नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म मिलन तिमिल्सिना पनि बिदा हुन्छु। नमस्कार।